यमन जनाजे पर फायरिंग, सऊदी अरब की हमले की तस्दीक। गैलेक्सी नोट 7 फोन की पैदावार और फरोख्त मुस्तकिलन रोक दी गई और मरीख पर यूरोपी खलाई गाड़ी को तूफान का सामना। ये बीबीसी उर्दू सर्विस है, शुमायला जाफरी से खबरें सुनिए। बीबीसी को हासिल होने वाली मालूमात के मुताबिक सऊदी अरब ने निजी तौर पर तस्लीम किया है कि इसके अपने इत्तेहादियों में से एक के जहाज़ों ने यमन के दारुलहकूमत सना में जनाजे के इज्तिमा पर बमबारी की थी, जिसमें 140 से ज्यादा अफराद मारे गए थे। तफसील के साथ आसिफ फारूकी।
सऊदी हुकाम ने सना में होने वाले फिजाई हमले की तहकीकात के हवाले से कहा है कि वो इसमें रिकॉर्डिंग का डाटा, ऐनी शाहिदीन के बयानात और दस्तयाब फौजी इंटेलिजेंस का जायजा लेंगे। अभी तक ये वाजे नहीं हो सका कि आया जंगी जहाज के पायलट ने अपने तौर पर बमबारी का फैसला किया था या इसको आला कमांड की जानिब से ऐसा करने का हुक्म दिया गया था। एक सऊदी अहलकार के मुताबिक अवामी सतह पर उस वक्त तक बयान नहीं दिया जाएगा जब तक तहकीकात मुकम्मल नहीं हो जाती। दूसरी जानिब अमरीका को खदशा है कि यमन में मुमकिन जंगी जराइम में इसको भी शामिल किया जा सकता है। तहम अमरीका ने कहा है कि वो इस जंग में हिमायत का अमरीकी असूलों के तहत दोबारा जायजा लेगा।
अफगानिस्तान के सूबे हिलमंद में सैकड़ों की तादाद में अफगान और नेटो फौजी तालिबान के खिलाफ एक बड़ी कार्रवाई के आगाज के लिए दारुलहकूमत लश्करगाह पहुंच गए हैं। सबानास।
अफगान फिजाइया की जानिब से तालिबान के ठिकानों पर बमबारी की गई है। शहर के जनूब में सख्त लड़ाई की इत्तलात हैं। लश्करगाह के 2.5 लाख रिहायशी इस वक्त इलाके में महसूर हो चुके हैं। बहुत से लोग जंग से भागने की कोशिशें कर रहे हैं। हिलमंद अफगानिस्तान का सबसे बड़ा सूबा है, जो कि मुआशी और फौजी लिहाज से खासा अहम है। गुज़िश्ता रोज लश्करगाह पर अफगान तालिबान के एक खुदकुश हमले में 10 पुलिस अहलकारों समेत 14 अफराद हलाक हो गए थे। अफगान तालिबान की जानिब से यह हमला शहर पर धावा बोलने की सबसे बड़ी कार्रवाई थी। इत्तलात के मुताबिक तालिबान ने शहर के कुछ हिस्सों पर कब्जा कर लिया है।
अंग्रेजी रोजनामे डॉन के रिपोर्टर सिरिल अल्मेदा का कहना है कि उनका नाम एग्जिट कंट्रोल लिस्ट में डाल दिया गया है। तफसील के साथ शहजाद मलिक।
FIA के एक अहलकार ने बीबीसी को बताया कि वजारत दाखिला की तरफ से पीर और मंगल के दरमियानी शब को एक खसूसी हुक्मनामा जारी किया गया, जिसमें कहा गया है कि सिरिल अल्मेदा का नाम ECL में डाल दिया गया है। सहाफती तंजीम APNS ने सिरिल अल्मेदा का नाम ECL में शामिल करने के फैसले की मजम्मत की है और हुकूमत से मुतालबा किया है कि वह फौरी तौर पर इस फैसले को वापस ले। APNS की जानिब से जारी होने वाले प्रेस रिलीज में कहा गया है कि आज़ादी इजहार आइनी हक है और हुकूमत जानबदारी का मुजाहरा करने के बजाय किसी भी सहाफ़ी के खिलाफ शिकायत प्रेस काउंसिल में लेकर जा सकती है।
सैमसंग ने दुनिया भर में नोट 7 फोन की पैदावार और फरोख्त मुस्तकिलन रोक दी है। शिराज हसन।
कंपनी इस वक्त इस बात की तफ्तीश कर रही है कि नोट 7 फोन्स की बैटरी फटने के वाकयात सामने आने के बाद वो फोन्स जो मुतबादिल के तौर पर सार्फिन को दिए गए थे और महफूज करार दिए गए थे, वो भी कैसे फटने लगे हैं। सितंबर में सैमसंग ने तकरीबन 25 लाख नोट 7 फोन्स सार्फिन से वापस मंगवा लिए थे और उन्हें मुतबादिल फ़ोन फ्राहम किए गए थे जो महफूज करार दिए गए थे। नोट 7 के इब्तदाई वर्जन में ये शिकायत पाई गई थी कि चार्जिंग के दौरान इसकी बैटरी फट जाती है। ताहम अब इन मुतबादिल फोन्स की भी बैटरी फटने के वाकयात सामने आए हैं। कंपनी का कहना है कि सार्फिन की हिफाजत हमारी अवलीन तरजीह है।
इंडिया के ज़ेरे इंतज़ाम कश्मीर में गुज़श्ता 36 घंटों से जारी मुसल्ला तसादुम के दौरान 2 फौजी अहलकार जख्मी हो गए हैं। गुज़श्ता 10 रोज में यह अपनी नौयत का चौथा हमला है। श्रीनगर से रियाज मसरूर।
36 घंटों से जारी इस तसादुम में फौज, मकामी पुलिस और नीम फौजी अहलकार शामिल हैं। पुलिस का कहना है कि सरकारी इमारत में छुपे शिदत पसंदों की तादाद 2 से 3 हो सकती है। कल दिन भर वक्फे से फायरिंग जारी रही। फौजी हुकाम ने बताया कि इमारत पर आज सुबह रॉकेट और मॉर्टर शेल फायर किए गए। फौजी जराये ने बताया कि तसादुम के दौरान फौज आगे बढ़ने से एहतियात बरत रही है ताकि जानी नुकसान से बचा जाए। काबिल जिक्र है फरवरी में भी इसी इमारत में छुपे 4 शिदत पसंदों के साथ 48 घंटों के तसादुम में एक शहरी, 6 फौजियों के अलावा 4 हमलावर मारे गए थे।
अमरीकी साइंसदानों को खदशा है कि यूरोपीय खलाई गाड़ी सकिया परेली को मरीख पर उतरने के बाद गर्द के तूफान का सामना करना पड़ सकता है। नाज़िश सफ़र।
अमरीकी साइंसदानों के मुताबिक रेत के जर्रे जल्द ही मरीख की फिजा में उठना शुरू हो जाएंगे। ताहम यूरोपीय खलाई इदारे ने कहा है कि इसे तूफान की फिक्र नहीं है, बल्कि इसके बाद साइंसदान इस इम्कान से खुश भी नजर आते हैं। इदारे के प्रोजेक्ट साइंटिस्ट खुरखे वागो ने BBC को बताया इन्हें शुरू से मालूम था कि गाड़ी गर्द के तूफान में मरीख पहुंचेगी और गाड़ी को यही इम्कान जहन में रखते हुए बनाया गया था। फ्लाइट डायरेक्टर मिचेल डेनिस का कहना है कि सिर्फ एक चीज जो मुतासिर हो सकती है वो है उतरते वक्त ली जाने वाली तस्वीर का मयार। अगर ज्यादा गर्द हुई तो साइंसदानों को सतह ज्यादा बेहतर तरीके से नजर नहीं आएगी।
अगर आप चाहें तो मुझसे और मेरे साथियों से ट्विटर पर भी राब्ता कर सकते हैं। मेरा ट्विटर हैंडल है @शुमायला जाफरी। ये खबरें आप BBC उर्दू सर्विस से सुन रहे हैं।
ہم سے بات کریں.
میں علم دین بگٹی ضلع ڈیرہ بگٹی سے بات کر رہا ہوں.
بہت آزاد سے میں ذوالفقار علی کا بول بات کر رہا ہوں.
بی بی سی اردو کے پروگرام آپ کی بات میں اپنے مسائل اور رائے کا اظہار کریں.
پاکستان میں خاص تاثر پایا جاتا ہے کہ مغربی میڈیا جو ہے
فرانس کے شہر پیرس میں اتنے سارے انسانوں کو قتل کرنا.
ہمارا ٹول فری نمبر ہے 0800-222-275 جو موبائل فون سے فری نہیں ہے.
بچوں کے لیے کام کرنے والے بین الاقوامی ادارے سیو دا چلڈرن نے اپنی تازہ رپورٹ میں کہا ہے کہ ہر 7 سیکنڈ میں 15 سال سے کم عمر ایک بچی کی شادی ہو جاتی ہے. طاہر عمران.
ایوری لاسٹ گرل کے عنوان سے شائع کی گئی رپورٹ میں کہا گیا ہے کہ انڈیا، افغانستان، یمن اور صومالیہ جیسے ممالک میں 10 سال تک کی عمر کی لڑکیوں کی ان سے بہت بڑی عمر کے مردوں سے شادیاں ہو رہی ہیں. رپورٹ میں کہا گیا ہے کہ غربت اور افلاس لڑکیوں کی کم عمری کی شادی کے اہم عوامل ہیں. اس رپورٹ میں دنیا کے ممالک کی درجہ بندی کی گئی ہے. یہ درجہ بندی اسکول جانے کی، کم عمری میں شادی، کم عمری میں حمل، زچگی میں اموات اور پارلیمان میں خواتین کی نمائندگی کے تحت کی گئی ہیں. چاڈ، نیجر، جمہوریہ وسطی افریقہ، مالی اور صومالیہ اس درجہ بندی میں سب سے نیچے ہیں.
فرانسیسی صدارتی محل کے ذرائع کے مطابق روس کے صدر ولادیمیر پوتن نے شام کے معاملے پر پائے جانے والے اختلافات کی وجہ سے اپنا فرانس کا دورہ مؤخر کر دیا ہے. صدر پوتن نے 19 اکتوبر کو پیرس پہنچنا تھا جہاں پر مذاکرات کے علاوہ انہوں نے ایک گرجا گھر کا افتتاح بھی کرنا تھا. تاہم روس کی جانب سے دورے کو مؤخر کرنے کے حوالے سے کوئی سرکاری موقف سامنے نہیں آیا. گزشتہ روز فرانس کے صدر فرانسوا اولاند نے ایک انٹرویو میں اشارہ دیا تھا کہ روس کی جانب سے شام کے شہر حلب میں کی جانے والی بمباری پر روس کے خلاف جنگی جرائم کا مقدمہ چل سکتا ہے. اس کے بعد روس کی جانب سے واضح کیا گیا تھا کہ صدر پوتن کا دورہ مؤخر کر دیا گیا ہے. عاشورہ محرم کے موقع پر ملک بھر میں سیکیورٹی کے سخت انتظامات کیے گئے ہیں. جلوسوں کی نگرانی سی سی ٹی وی کیمروں سے کی جا رہی ہے جبکہ زائرین کو مفصل تلاشی کے بعد ہی مجالس میں جانے کی اجازت دی جا رہی ہے. اور اب سپورٹس کی خبریں پیش کریں گے عبداللہ فاروقی.
انڈیا اور نیوزی لینڈ کی مردوں کی کرکٹ ٹیموں کے درمیان شہر اندور میں جاری تیسرے ٹیسٹ میچ کا چوتھا دن ختم ہونے ہی والا تھا کہ آخری اوور کی آخری سے پہلی گیند پر انڈیا نے نیوزی لینڈ کا آخری کھلاڑی بھی آؤٹ کر دیا اور اس طرح یہ ٹیسٹ انڈیا نے 321 رنز اور یہ سیریز 3-0 سے جیت لی ہے. دوسری اننگز میں نیوزی لینڈ کے بیٹس مینوں میں سب سے زیادہ یعنی 32 رنز راس ٹیلر نے بنائے. ادھر آئی سی سی ویمن چیمپئنز ٹرافی میں نیوزی لینڈ اور جنوبی افریقہ کی خواتین کرکٹ ٹیموں کے درمیان ایک روزہ میچ کیمبرلے میں جاری ہے. جنوبی افریقہ نے ٹاس جیت کر پہلے فیلڈنگ کا فیصلہ کیا اور نیوزی لینڈ کی ٹیم نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 50 اوورز میں 8 کھلاڑیوں کے نقصان پر 222 رنز بنائے ہیں. جنوبی افریقہ کی ٹیم اس ہدف کے تعاقب میں بیٹنگ کر رہی ہے. گولف کے سابق عالمی نمبر 1 ٹائیگر ووڈز نے کھیل میں اپنی واپسی کو ایک بار پھر ملتوی کر دیا ہے جن کے بارے میں توقع تھی کہ وہ رواں ہفتے کیلیفورنیا میں سیف وے اوپن میں شرکت کریں گے. ان کا کہنا ہے کہ ان کا کھیل ابھی کمزور ہے. 14 مرتبہ کے چیمپئنز ٹائیگر ووڈز کمر کی تکلیف کی وجہ سے 1 سال سے زیادہ عرصے سے گولف نہیں کھیل رہے. باکسنگ میں برطانیہ کے ورلڈ ہیوی ویٹ چیمپئن ٹائسن فیوری کو WBO کے اعزاز سے محروم کر دیا جائے گا اگر انہوں نے ادارے کے چیئرمین کے نوٹس کا 10 روز کے اندر جواب نہ دیا. 28 سالہ باکسر کو اس بات کی وضاحت کرنی ہے کہ کیوں نہ ان کا اعزاز غیر فعال رہنے، معدہ توڑنے اور کارکردگی بڑھانے والی ادویات لینے کی وجہ سے واپس لے لیا جائے. آج تہران میں ایران اور جنوبی کوریا کے درمیان ہونے والے ورلڈ کپ کوالیفائر میچ کے دوران شائقین سے کہا گیا ہے کہ وہ فٹ بال کے نعروں کے بجائے مذہبی نعرے لگائیں کیونکہ یہ میچ مذہبی دن یعنی 9 محرم کو منعقد ہو رہا ہے. اس موقع پر آزادی اسٹیڈیم میں سیاہ پرچم لہرائے گئے. جنوبی کوریا کی ٹیم تعظیم کے طور پر بازوؤں پر سیاہ پٹیاں باندھ کر یہ میچ کھیلے گی.
اور اب موسم کا حال محکمہ موسمیات کے محمد حنیف سے.
صبح پنجاب کے پیکے کے بارانی علاقوں یعنی خطہ پوٹوہار، ڈی آئی خان، بنو، کوہاٹ کے علاقوں میں اگلے 2 سے 3 دن تک موسم خشک ہوگا. 2 یا 3 دن کے بعد ملک کے کچھ بالائی علاقوں میں بارش ہونے کا امکان ہے جبکہ اگلے 2 سے 3 دنوں کے دوران گلگت بلتستان سمیت شمالی علاقوں میں بھی موسم خشک ہوگا. کل بعد دوپہر کشمیر کی کچھ وادیوں میں ہلکی بارش ہونے کا امکان ہے جبکہ کراچی سمیت ملک کی ساحلی پٹی میں کل دن کے وقت دھوپ کی حدت تیز ہوگی. سندھ اور بلوچستان کے تمام علاقوں میں بھی موسم خشک رہنے کی توقع ہے.
مزید خبروں، تبصروں اور تجزیوں کے لیے تشریف لائیے ہماری ویب سائٹ bbcurdu.com پر. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.